الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وعلى آله وأصحابه وبارك وسلم مبارك وسلم تسليما كثيرا كثيرا. أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم. ما يفعل الله بعذابكم إن شكرتم وآمنتم وكان الله شاكرا عليما. صدق الله العظيم. میرے قابل احترام بزرگوں اور محترم خواتین، حیات المسلمین حیات المسلمین کے روح نمبر 23 کا بیان چل رہا ہے، جس میں حکیم الامت حضرت مولانا تھانوی رحمۃ اللہ علیہ نے صبر کا اور شکر کا بیان فرمایا ہے، اور صبر و شکر دونوں ہی بہت اہم عبادتیں ہیں جن کے بڑے فوائد ہیں، بڑے فضائل ہیں، اور ہماری زندگی کا ان سے بہت گہرا تعلق ہے. صبح شام تک ہم میں سے ہر ایک کو کبھی صبر کا موقع سامنے آتا ہے، کبھی شکر کا موقع سامنے آتا ہے. ہمیں چاہیے اور اللہ تعالیٰ ہمیں توفیق عطا فرمائے کہ جب صبر کا موقع آئے تو ہم صبر کرنے والے بن جائیں، اور جب شکر کا موقع آئے تو شکر کرنے والے بن جائیں. شکر کرنے والوں کی بھی بڑی کمی ہے، صبر کرنے والوں کی بھی بہت کمی ہے. آدمی شکر گزار بندہ جب بنتا ہے، جب اللہ تعالیٰ کی نعمتوں کو سوچنے کی عادت ڈال لیتا ہے اور دعا کرتا ہے کہ اللہ مجھے شکر کی ہمیشہ توفیق عطا فرما، اور اللہ والوں کی صحبت میں رہتا ہے کیونکہ وہ اللہ تعالیٰ کے شکر گزار بندے ہوتے ہیں. اور نعمتوں کو سوچنے کے لیے نعمتوں کا علم ہونا چاہیے. اور اللہ تعالیٰ کے جو نعمتیں ہیں وہ ذرا سے بھی انسان غور کرے تو بے شمار اور بے حساب ہے. گزشتہ منگل کو ناچیز نے عرض کیا تھا کہ اللہ پاک کا ہم پر اتنا بڑا احسان اور اتنا بڑا انعام ہے کہ دینی اعتبار سے بھی جو نعمتیں ہمیں دی ہیں ان کے برابر کوئی نہیں. ان نعمتوں میں سب سے پہلی نعمت ایمان کی نعمت ہے، اللہ تعالیٰ اس کو ہمیشہ قائم رکھے. ایمان کے بعد دوسری بڑی نعمت سرکار دو عالم صلی اللہ علیہ وسلم کی امت میں پیدا ہونا ہے. پھر آپ کی امت میں بھی امت کی دو قسمیں ہیں. آپ کی ایک امت وہ ہے جو جس نے اسلام قبول نہیں کیا، اس کو امت دعوت کہتے ہیں. اور دوسری حضور کی امت کا حصہ وہ ہے جس نے اسلام قبول کر لیا اور حضور پر اور آخرت پر، اللہ تعالیٰ پر، قرآن شریف پر ایمان لے آئے، اس کو امت اجابت کہتے ہیں. یہ بھی اللہ تعالیٰ کا ہم پر احسان ہے کہ ہمیں امت اجابت میں اللہ پاک نے رکھا ہوا ہے اور ہمیں ایمان کی نعمت سے سرفراز فرمایا ہوا ہے. تو ایمان ہونا بڑی نعمت، پھر حضور کی امت میں مسلمان ہونا بہت بڑی نعمت. اب اللہ تعالیٰ ہمیں پورا پورا مسلمان بنا دے اور پوری طرح اسلام میں ہمیں داخل ہونے کی توفیق دے دے اور سارے احکام پر دل و جان سے عمل کی توفیق عطا فرما دے. پھر حضور کی امت کی بہت ساری خصوصیات ہیں، ہر خصوصیت اللہ تعالیٰ کی الگ نعمت ہے اور ایسی نعمت ہے کہ اس کا بھی شکر ادا کرنے سے قاصر ہے. ان میں سے چند خصوصیات گزشتہ منگل کو آپ کے سامنے بیان کی گئی تھی جن کا تعلق خاص طور سے سرکار دو عالم صلی اللہ علیہ وسلم کی شفقت اور رحمت للعالمین ہونے سے تھا اور ہے. آج ایک دوسرے اعتبار سے حضور کی امت کی خصوصیت بیان کرنا کا ارادہ ہے. اس اعتبار سے اگر ہم سوچیں گے تو ہم انشاءاللہ تعالی حیرانی رہ جائیں گے کہ حضور کے صدقے اللہ تعالی نے ہم پر کیسے بڑے بڑے انعامات فرمائے ہوئے ہیں اور کیسا ہم پر انعام فرمایا ہوا ہے اور کس قدر حضور کے صدقے ہمیں اللہ پاک نے نوازا ہوا ہے، بشرطے کہ ہم فائدہ اٹھائیں، بشرطے کہ ہم فائدہ اٹھائیں. اور وہ یہ ہے کہ اللہ تعالیٰ نے پچھلی امتوں کے مقابلے میں حضور کی امت کے عمل کا ثواب بہت بڑھایا ہوا ہے. جس کی تفصیل تو بہت زیادہ ہے، مختصراً انشاءاللہ میں عرض کروں. مثلا ایک حدیث میں مروی ہے کہ حضور صلی اللہ علیہ وسلم نے فرمایا کہ تمہارا زمانہ پچھلی امتوں کے درمیان سارے دن کے اعتبار سے، تمہارا زمانہ پچھلی امتوں کے درمیان سارے دن کے اعتبار سے صرف اتنا سا ہے جتنا عصر سے مغرب تک کا وقت ہے. جس کی تشریح ابھی انشاءاللہ ہوگی. پھر فرمایا کہ تمہاری اور یہودیوں اور عیسائیوں کی مثال ایسی ہے، تمہاری اور یہودیوں اور عیسائیوں کی مثال ایسی ہے جسے کسی شخص نے کسی کام کے لیے مزدور رکھے، جیسے کسی شخص نے کام کرانے کے لیے کچھ مزدور رکھے اور ان سے یہ کہا کہ ہاں بھائی کون صبح سے دوپہر تک کام کرے گا ایک قیراط کے بدلے میں. قیراط ایک مخصوص مقدار کا نام ہے. بتاؤ کون شخص صبح سے ظہر تک یعنی آدھے دن ایک قیراط کے بدلے میں کام کرے گا. چنانچہ یہود نے اسے قبول کر لیا اور انہوں نے کہا کہ ہم صبح سے آدھے دن تک کام کریں گے ایک ہی رات پر. انہوں نے اس کے مطابق کام کیا. اس نے کہا کہ اچھا اب کون ہے جو ظہر سے لے کر کے عصر تک ایک ہی رات پر کام کرے. ظہر سے عصر تک کا وقت بنسبت صبح سے ظہر تک کے کم ہے، اجرت ایک ہی رات. तो ईसाइयों ने ऐसे कबूल कर लिए। लिहाजा उन्होंने आधे दिन यानी जोहर से लेकर असर तक एक किरात के बदले में काम किया। फिर फरमाया, कौन है ऐसा शख्स जो असर से मगरिब तक दो किरात पर काम करे? आपने फरमाया, खूब समझ लो, ये तुम हो, ये तुम हो कि वक्त कम उजरत ज्यादा। सबसे ज्यादा यहूदियों ने मेहनत की, वक्त लगाया, उजरत एक किरात। ईसाइयों ने जोर से असर तक मेहनत की, काम किया, एक किरात के बदले में। और मुसलमान वो खुश नसीब हैं, हुजूर की उम्मत में होने का यह सदका है कि वक्त बिल्कुल कम, मेहनत दरासे सी और उजरत भी दुगनी, दो किरात। तो आपने फरमाया, खूब समझ लो, तुम्हारी मेहनत कम है और अजर और सवाब दुगना है। तो यहूदी नसारा ने जब ये सुना, यहूदियों ने ईसाइयों ने जब ये सुना तो नाराज हुए कि वाह, ये क्या बात, हम सुबह से दोपहर तक काम करें तो उजरत एक की रात, ईसाई कहें कि हम जोर से असर तक मेहनत करें तो एक की रात, और ये खाली असर से मगरिब तक करें तो दो की रात। तो अल्लाह पाक ने फरमाया कि अच्छे बताओ, मैंने किसी के साथ ज्यादती की है, किसी के हक तरफी की है, किसी के हक में कोई कमी की है? कहा कि नहीं। फरमाया, कम मेहनत पर ज्यादा सवाब देना, ये मेरा फर्ज है, मैं जिसको चाहूं दू। दिल्ला जला लू। तो अल्लाह पाक ने हुजूर के सदके हम पर ये भी इनाम फरमाया हुआ है कि दुनिया में हमारी उम्र कम है, दुनिया में हमारा रहने का जमाना थोड़ा सा है, लेकिन थोड़े ही अरसे में अल्लाह ताला इतना अता फरमा देते हैं, इतना अता फरमा देते हैं कि पिछली उम्मतों के लंबी लंबी उम्र वाले भी इतना नहीं कमा सकते। मैं उनके तो 1000 साल उम्र होती थी, 500 साल तो मामूली बात थी, लेकिन वो 500 साल तक, 1000 साल तक भी दुनिया में रहे, नेक अमल करें, तो इतने सवाब नहीं हासिल कर सकते जितने हुजूर की उम्मत के लोग 60-70 साल में इबादत करके हासिल कर सकते हैं। और फिर एक और अल्लाह ताला ने हुजूर की उम्मत का सवाब बढ़ाया हुआ है कि पिछली उम्मतों के लोग जब कोई एक नेकी करते थे तो एक ही नेकी का बदला मिलता था, बस एक नेकी का एक ही सवाब। अगर गुनाह करते थे, एक गुना लिखा जाता था। हुजूर की उम्मत के लिए यह है कि नेक, कोई सा भी नेक काम करें, कम से कम 10 गुना उसका सवाब। गुना करेंगे तो एक गुना लिखा जाए, एक और 10 की निस्बत है, नहीं करें तो 10, गुना करें तो एक। इसके अंदर अल्लाह ताला की बहुत बड़ी रहमत पोशीदा है, वो ये कि ताकि कयामत के दिन इनकी नेकियों का सवाब ज्यादा हो और गुनाह कम हो सके, और बख्शिश गुनाहों को नेकियों को तोलने पर होगी। तो भाई, एक प्लेट, एक तराजू, एक पटरे में 10 किलो हो और एक तराजू में 1 किलो हो तो कौन सा भारी होगा? सबको समझना आता है। वहां पर भी बख्शिश का ये जबरदस्त इंतजाम फरमाया अल्लाह पाक ने। वहां अल्लाह ताला जो अपने 100% रहमत से नवाजेंगे, और नवाजेंगे क्या, माफ करेंगे, बख्शेंगे, तो ये अल्लाह पाक ने पहले से इंतजाम किया हुआ है हुजूर के तौर पे। इस पर हुजूर ने अल्लाह ताला का बड़ा शुक्र अदा किया और आप बड़े खुश हुए। और ये कुरान शरीफ में अल्लाह पाक ने नाजिल फरमाया है, وہ آیت یہ من جا بالحسنات فلہ عشر امثالہا، جو شخص بھی نیک کام نیکی لے کر کے آئے گا اس کو اس کے 10 گنا ملے گا، پھر اس کے برابر 10 اس کو نیکی ملیں گی. من جا بسیر فیجزا اللہ مثلا، اور جو کوئی برائی کرے گا تو بس اتنا ہی اس کو اس کا بدلہ دیا جائے گا. یعنی گناہ کا بدلہ 1 گنا، نیکی کا بدلہ 10 گنا. یہ قرآن شریف میں اللہ پاک نے نازل فرما دیا، جو بالکل ہی قطعی اور پکی بات ہے. متعدد روایات کے مجموعے سے یہ بات بطور خلاصے کے معلوم ہوتی ہے کہ جب آپ پر اللہ پاک کی یہ رحمت نازل ہوئی اور آپ نے اللہ پاک نے آپ پر یہ مہربانی فرمائی کہ پچھلی امتوں کے مقابلے میں آپ کی امت کے نیک عمل کا کم سے کم 10 گنا ثواب رکھ دیا، تو آپ نے اللہ تعالیٰ سے دعا کی کہ اللہ میری امت کا ثواب کچھ اور بڑھا دیجیے. تو اللہ پاک نے دوسری آیت نازل فرما کر کے اور ثواب آپ کی امت کا بڑھا دیا. اور وہ آیت یہ کہ الذی ینفقون فی سبیل اللہ کمثل حبۃ انبتت سبع سنابل فی کل سنبلۃ مئۃ حبۃ واللہ یضاعف لمن یشاء واللہ واسع علیم. کہ جو لوگ اللہ کے راستے میں خرچ کرتے ہیں ان کی مثال ایسی ہے جیسے کہ گندم کا ایک دانہ زمین میں ڈالو اور اس کے اندر ایک پودا ہوگے اور اس کے اندر 7 بالے ہوں، ہر بال کے اندر ہر شاخ میں 100 دانے ہوں، تو ایک دانے کے 700 دانے ہو گئے. تو ایک نیکی کے گن ثواب بڑھا کر اللہ پاک 700 کر دیا. ایک نماز پڑھے اور 700 نمازوں کا ثواب ملے، ایک روزہ رکھے اور 700 روزوں کا ثواب ملے. گنا وہ ایک لکھا جائے گا لیکن نیک کریں گے تو اس دوسری آیت کی روح سے 700 گنا بھی ثواب مل سکتا ہے. تو پھر آپ نے دعا کی کہ اللہ کچھ اور ثواب بڑھا دیا جائے. آپ کے رحمت خزانوں میں تو وہ کمی ہے نہیں، لہذا اور ثواب بڑھا دیجیے. تیسری آیت اللہ پاک نے بتا دی اور وہ یہ کہ من ذلذی یقرض اللہ قرضا حسنا فیضاعفہ له اضعافا کثیرا، کون ہے جو اللہ تعالیٰ کو قرض حسن دے، کون ہے جو اللہ تعالیٰ کو قرض حسن دے جو اس کو بڑھا چڑھا کر واپس کریں گے. اس میں اللہ تعالیٰ نے اور بڑھانے کے ذکر فرما دیا. 700 کو نہیں قید یہاں پہ ختم ہو گئی، لیکن بہرحال بڑھانے چڑھانے کی بھی ایک حد ہوتی ہے. تو پھر آپ نے دعا کی کہ یا اللہ میری امت کچھ اور بھی ثواب بڑھ جائے تو کیا حال ہے، آپ کے یہاں تو کمی ہے. تو پھر چوتھی آیت نازل ہوئی کہ انما یوفی الصابرون اجرہم بغیر حساب، انما یوفی الصابرون اجرہم، ان کو ان کے نیکیوں کا ثواب دیا جائے گا بغیر حساب کے، صبر کرنے والوں کو ان کی نیکیوں کا ثواب بے حساب دیا جائے گا. صبر جو ہے اس کا ثواب اللہ پاک نے بے حساب بتلایا. اور میں پہلے بتا چکا ہوں کہ صبر کا مطلب صرف مصیبتوں میں صبر نہیں ہے، یہ ہمارے سارے دین پر عمل کرنے کا نام ہے. جتنی آفات و بلیات، جتنے مصائب و علام، جتنے ہموم و غموم، جتنی بیماریاں پریشانیاں اور تکالیف ہیں، ان کے اندر صبر کرنا تو ہے صبر. اور اللہ کی رضا کے لیے کوئی صبر کرے تو اس کا یہی ثواب ہے کہ بغیر حساب کے اس کو ثواب ملے گا. اسی طرح جتنے بھی انجام دینے والے احکام ہیں جن کو عوامر کہتے ہیں، ان کو انجام دینا بھی صبر ہے، جس کو صبر الگ طاعات کہتے ہیں. اور اس طرح جتنے بھی گناہ ہیں، اب گناہ کتنے بھی شمار ہیں، کبیرہ بھی ہیں، صغیرہ بھی ہیں، ظاہر کے بھی ہیں، باطن کے بھی ہیں، ان سے بچنا بھی صبر میں داخل ہے. ان کو سب ان المعاصی کہتے ہیں، گناہوں سے بچنے میں صبر کرنا. यानी गुनाहों को करने से अपने आप को बचाना, सारा दीन इसी का तो नाम है। पांच हो गए हमारे दीन के, अकायद के अंदर सही अकायद इख्तियार करना ये इताअत है, और गलत अकीदों से बचना ये गुनाहों से बचना है। इबादत के अंदर भी बहुत सारी इबादतें जायज और मशरू, और बाज़ इबादतें नाजायज और गैर मशरू, तो वो भी सबर में आ गए। जो सही इबादतें उनको करना, और जो गलत इबादतें उनसे बचना, या गलत तरीके से अदा करने से बचना। इसी के से माशरत, इसी के से मामला, इसी तरीके से अखलाक। तो ये इन्नमा युवफ़ साबिरून अजरहुम बग़ैर हिसाब की फजीलत सारे दीन पर चलने में है। यानी जहां भी, जब भी, जिस वक्त भी, जो हम शरीयत हुक्म अंजाम देंगे, इंशाल्लाह ये फजीलत हासिल होगी, क्योंकि सब्र सारे दीन को शामिल है। अंदाजा करो कि अल्लाह पाक की कितनी बड़ी रहमत है, और ये सदका वास्ता है सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम कि आपने अल्लाह ताला से मांग मांग कर हमारे लिए इतना ज्यादा सवाब बढ़वा दिया कि इन नमाज बगैर हिसाब में, बगैर हिसाब के इंशाल्लाह ताला अजर व सवाब मिल सकता है। बस इसके लिए दो बातों की जरूरत है। एक चीज कि दिल इखलास से भरा हुआ, उसके दिल में इखलास ही इखलास हो, और ये भी हमारे और आपके इख्तियार में कि जो भी अमल करें वास्ते अल्लाह ही करें, बस इसकी आदत डालें। बस गुनाह से बचना है तो अल्लाह के वास्ते, नेक काम करना है तो वास्ते अल्लाह, किस किसी की खिदमत करनी है तो वास्ते अल्लाह। तो सारा दीन की रूह इखलास है, और जितने इखलास होगा उतने सवाब ज्यादा होगा, जितने इखलास कम होगा उतने सवाब कम होगा। अब ये भी हमारे इख्तियार में है, अब चाहें तो अपने हर अमल का सवाब बहुत ज्यादा बढ़ा लें, जितना इखलास के साथ सब्र होगा उतने ही बेहिसाब सवाब होगा, जितना इखलास नाकिस और नामुकम्मल होगा उतने ही सवाब में कमी आ जाएगी। और दूसरे जो अमल करें शरीयत के मुताबिक करें, क्योंकि अल्लाह ताला की मकबूलियत की शर्त शरीयत है, और जिसमें कामिल दर्जा सुन्नत है, जिसमें कामिल दर्जा सुन्नत का है कि जो अमल भी करे आदमी शरीयत के ऐन मुताबिक करे और सुन्नत के मुताबिक करे और इखलास से करे, तो बस फिर उसके तो सवाब का कोई ठिकाना नहीं, फिर उसके सवाब का कोई अंदाजा नहीं इंशाअल्लाह ताला। कितनी बड़ी अल्लाह ताला की नेमत है कि हुजूर की उम्मत में होने की वजह से ये सहूलत हमें हासिल है, और ये नेमत उज़्मा हमको हासिल है हुजूर की उम्मत में होने की वजह से। एक तो मेहनत कम सवाब ज्यादा, और फिर सवाब भी हद से ज्यादा। अल्लाह, बस अल्लाह ताला हमें इखलास से शरीयत के ऐन मुताबिक और सुन्नत के ऐन मुताबिक करने की तौफीक अता फरमा दे। और फिर गुज़िश्ता मंगल को मैंने अर्ज किया था कि हुजूर की उम्मत में होने की वजह से हुजूर सल्लल्लाहु अलैहि वसल्लम के सदके सुफेद एक ये भी बहुत बड़ी नेमत हमको हासिल है कि अगर हम एक नेकी कर रहे हैं तो उसकी तैयारी में जो जो काम कर रहे हैं ना उनका सवाब अलग मिलेगा। मसलन मस्जिद में नमाज बाजमात पढ़ने के लिए जाना है तो अपने घर से, अपनी दुकान से, अपने नौकरी की जगह से, जहां भी कहीं होंगे वहां से अजान जब सुनेंगे तो फिर हम नमाज के लिए चलेंगे। तो एक तो नमाज पढ़ने के लिए जो हमने दिल में नियत की है ना उसका सवाब अलग मिलेगा, नियत करते सवाब तो एक नेकी का लिखा जाएगा, वहां फौरन एक नेकी का सवाब लिखा जाएगा। वैसे नमाज पढ़ने का इरादा कर लिया, लिख दो इस नेकी, इसका सवाब तो नकद हो गया। अब वो चलेगा तो कहेगा भाई चलो भाई कपड़े साफ नहीं है, कपड़े पाक करो, पाक साफ कपड़े पहनो, उनका स्वभाव अलग मिलेगा। फिर वो कहेगा भाई वो संध्या भी कर लो ताकि इत्मीनान से नमाज पढ़ जाए, अगर संध्या सुन्नत के मुताबिक करेगा उसका स्वभाव अलग मिलेगा। फिर वजू करेगा उसका स्वभाव अलग मिलेगा, बजाय वजू के गुस्ल करेगा तो उसका स्वभाव अलग मिलेगा। अब वो सोचेगा भाई मैं मस्जिद में जा रहा हूँ, अल्लाह के दरबार में जा रहा हूँ, दुनिया के दरबार में जाऊं तो अच्छी तरीके से खुशबू लगा करके जाऊं, यहाँ क्यों न लगा करके जाऊं। अब सुन्नत के मुताबिक खुशबू लगाने लगा, उसका स्वभाव अलग मिलेगा। अब इसके बाद वो घर से निकला, अब सुन्नत के मुताबिक घर से निकला तो उसका स्वभाव अलग मिलेगा। अब रास्ते में जितने भी कदम रखा है, हर कदम पर अलग नेकी का स्वभाव मिलेगा। एक नेकी मिलेगी, एक से गुनाह माफ होगा। अब 100 कदम हो गए तो 100 नेकियां हो गए, 100 गुना माफ हो गए। और रास्ते में अगर दूसरे और नेक काम करेगा मस्जिद नमाज के अलावा, उसका स्वभाव अलग मिलेगा उसको। तो रास्ते में मुसलमान मिल गए, उनको सलाम करता हुआ आ रहा है, उसका स्वभाव अलग मिलेगा। रास्ते में उसने देखा कि पत्थर पड़ा हुआ है, हड्डी पड़ी हुई है, छिलका पड़ा हुआ है, कोई फिसल के ना गिर जाए, ना अटक के ना गिर जाए, गिर जाए, या कोई साइकिल वाले को या बाइक वाले को या गाड़ी वाले को परेशानी हो, उन रास्ते में से उसको हटा दिया, इसका स्वभाव अलग मिलेगा। रास्ते में कोई बीमार मिल गया, उसने उसकी बीमार पुर्सी कर ली, इसका स्वभाव अलग मिलेगा। नमाज जनाजा तैयार मिल गई और नमाज जनाजा पढ़ ली, इसका स्वभाव अलग मिलेगा। भाई हम तो अगर मस्जिद में आते हैं तो नमाज जनाजा भी बाद में मौका मिल जाता है, नियत भी निकल के आया उसकी तो। लेकिन अब अगर नियत करके हम नमाज जनाजा ही पढ़ लेंगे तो इसका स्वभाव अलग मिलेगा। और ये तो है पांच नमाजों में एक मिसाल। मैं जुमे की बताता हूँ कि जो आदमी जुमे की नमाज के लिए अपने घर में अच्छी तरीके से तैयारी करके, नहा धोकर वसूल करके, यानी जुमे की नमाज के लिए जुमे की तैयारी की जो सुन्नतें हैं वो सब अलैकुम सुन्नति में लिखी हुई हैं। अगर हमें मालूम नहीं है तो उसमें देख लें कि नमाज जुमा से पहले क्या क्या सुन्नतें हैं, उन सुन्नतों को अमल में लाना चाहिए और उनकी आदत होनी चाहिए। उन सब पर अमल करने का अलग सवाब मिलेगा। इसके बाद फिर हदीस में यह है कि जो आदमी जुमे की नमाज के लिए तैयार होकर के मस्जिद की तरफ पैदल चले, किसी सवारी पर सवार न हो, तो हर कदम पर एक साल के रोजे रखने का सवाब मिल सकता है। और एक साल सारी रात जागकर नफिल इबादत करने का सवाब मिलेगा। एक कदम पे 100 कदम हो गए तो, और 200 कदम हो गए 200 साल, इतना बड़ा सवाब। और फिर मस्जिद में जाने के बाद जो आदमी जमात के इंतजार में बैठा रहता है तो फरिश्ते उसके लिए दुआ करते रहते हैं, अगर वो दुआ करे तो उस पर आमीन कहते रहते हैं, ये सवाब अलग होगी। इसके बाद अब जमात से नमाज पढ़ेगा, उसका सवाब अलग है। अच्छा, फिर नमाज पढ़ने के बाद भी हदीस में है कि जब तक नमाजी अपनी नमाज की जगह बैठा रहता है उसको बराबर नमाज पढ़ने का सवाब मिलता रहता है। अंदाजा करो, और एक नमाज का सवाब, एक नमाज बाजमात का सवाब देखो। एक तो मशहूर और मारूफ है कि अकेले नमाज पढ़े तो आदमी को 10 गुना ही सवाब मिलेगा, लेकिन जमात से पढ़े तो उसमें 25 गुना या 27 गुना सवाब मिलता है। और फजाइल नमाज में हजरत शेखुल हदीस मौलाना ज़किरिया साहब रहमतुल्लाह अलैह ने बाद उलमा के हवाले से इसका एक और हिसाब करके सवाब बताया है, और अल्लाह ताला की रहमत से वो कोई बईद भी नहीं है। तो उसमें हजरत ने फरमाया है कि मस्जिद में जाकर एक नमाज बाजमात का सवाब 3,35,54,000 गुना मिलता है। 3,35,54,000 गुना नमाज का सवाब मिलता है मस्जिद में जाकर जमात से नमाज पढ़ने का। तो ये आम मस्जिदों का सवाब है, ये आम मस्जिदों का सवाब है। और जामे मस्जिद का 500 गुना सवाब है अज़रुल हदीस, और मस्जिद अक्सा का सवाब 25,000 गुना है, और मस्जिद नबी का 50,000 गुना सवाब है, और मस्जिद हराम का खाने खाने नमाज पढ़ने 1,00,000 गुना सवाब है। तो सजा देंगे तो कितना बनेगा? نظر کرو حضور کی امت میں ہونے پر ثواب ملنے کا کتنا بڑا فائدہ ہے. یہی اللہ تعالیٰ کا انعام اتنا ہے کہ ہم اس کے لیے شکر ادا کر سکتے. جب شکر نہیں ادا کر سکتے تو نافرمانی بھی نہ کریں, غفلت بھی نہ کریں, کوتاہی بھی نہ کریں, نمازیں مسجد میں جا کر باجماعت ادا کرنے کا اہتمام کریں, اور خواتین اپنا دل چھوٹا نہیں کریں. یہ دو مردوں کو اتنا بڑا ثواب مل رہا ہے, ہمیں کیا ملے گا؟ تو انہیں اتنا ہی ثواب ملے گا اپنے گھر میں بھی, کیونکہ حضور نے ان کی نماز کے بارے میں یہ فرمایا ہے کہ ان کی نماز مسجد کے مقابلے میں گھر میں پڑھنا بہتر ہے. تو بہتر جب ہی ہوگی جب اس کا ثواب بھی زیادہ ہوگا. ان کی تو اور محنت گھٹ گئی, محنت کم, ان کا ثواب مردوں کے برابر ہو گیا ان شاء اللہ تعالی. ایسی ایسی سہولتیں اللہ پاک نے ہمیں عطا فرمائی ہیں. اور ایک اور دیکھو, حج کے متعلق یہ فضیلت ہے, حج کے متعلق یہ فضیلت ہے. حضرت ابن عباس رضی اللہ تعالیٰ نے فرمایا حضور صلی اللہ علیہ وسلم کے حوالے سے کہ جو آدمی پیدل حج کرے تو اس کو حرم کی نیکیوں سے 700 نیکیاں ایک قدم پر ملتی ہیں. تو کسی نے حضور سے پوچھا کہ حضور حرم کی نیکیوں میں سے ہونا کیا مطلب ہے؟ فرمایا حرم کی نیکی کا مطلب ہے 1,00,000 گنا, کیونکہ حرم کی ہر نیکی 1,00,000 کے برابر ہے, ہر نیکی 1,00,000 گنا برابر ہے. تو بھائی 700 کو جب 1,00,000 سے رکھ دیں 7 کروڑ بنتے ہیں. تو جو آدمی پیدل حج کرے گا تو اس کو ہر قدم پر 7 کروڑ نیکیں ملیں گی, ہر قدم پہ 7 کروڑ نیکیں ملیں گی. تو یہ نیکیں اتنی کثرت سے کیوں مل رہی ہیں؟ یہ سب سرکار دو عالم صلی اللہ علیہ وسلم کا صدقہ ہے. اللہ پاک نے اپنے فضل سے ہمیں ان کی امت میں پیدا فرمایا, لہذا اب نیکی نہ کمانا یہ اپنی ہی نادانی ہوگی, اپنی ہی ناکامی ہوگی کہ اتنی ساری نیکیاں ہمارے لیے کمانا آسان, اور پھر ہم اپنی غفلت کی وجہ سے, لاپرواہی کی وجہ سے, سستی کی وجہ سے اس نعمت سے اپنے آپ کو محروم کر لیں. اور پھر یہ حدیث تو بہت ہی مشہور و معروف ہے اور فضائل اعمال میں ساری دنیا میں پڑھی جا رہی ہے, سنی جا رہی ہے, اور وہی باتیں عمل کرنے والے بہت کم ہیں, ورنہ سن سن کر سن ہو گئے, اور خدا کے لیے ہم سن نہ ہوئے. کہ جو آدمی 100 دفعہ سبحان اللہ پڑھے تو اس کا ثواب ایسا ہے جیسے 100 عربی غلام آزاد کی, تو 100 مرتبہ الحمدللہ پڑھے تو اس کا ایسا ہو جیسے 100 گھوڑے ماں صاحب سامان کے جہاد کے لیے رائے خدا میں دے دی. اور جو 100 مرتبہ اللہ کو پڑھے تو ایسا ہے جس نے 100 اونٹ کی قربانی کی اور وہ قبول ہوئی. 100 اونٹ کسے کہتے ہیں؟ ساری عمر میں بھی آدمی اپنی قربانی 100 اونٹ کیا کرے گا, 2-4 ہی گلے بہت, 100 کون کرتا ہے. اور 100 دفعہ لا الہ الا اللہ پڑھنے کا ثواب حدیث میں آیا کہ اتنا ہے اتنا ہے کہ جو زمین و آسمان کے درمیان خلا ہے نا, جس میں زمین سے لے کر آسمان تک کی مسافت 500 سال کی ہے, 500 سال اسے کہتے ہیں, 500 سال اتنا بڑا خلا ہے یہ زمین سے لے کر آسمان تک, یہ 100 دفعہ سبحان لا الہ الا اللہ پڑھنے سے بھر جاتا ہے. بس تصدق اپنے خدا کے جاؤں کہ مجھ کو آتا ہے پیار انشاء, تصدق اپنے خدا کے جاؤں کہ مجھ کو آتا ہے پیار انشاء, ادھر سے اتنے گناہ پہم, ادھر سے یہ دم بدم عنایت, یہ دم بدم عنایت ہے حضور صلی اللہ علیہ وسلم کے صدقے تحفے. تو جو ہمیں اللہ پاک نے جو ہم پر احسان فرمایا ہے کہ ایمان بھی عطا فرمایا, حضور کی امت اجابت میں بھی داخل فرمایا, تو اتنا زبردست موقع اللہ پاک نے ہمیں دیا ہوا ہے. لوگ اب تمہاری محنت کم اور ثواب زیادہ, بس اب خوب کماؤ اور خوب نیکیاں کما کر کے آخرت میں لے کے جاؤ. اور حضرت ابراہیم علیہ السلام نے بھی حضور کے صدقہ شعیب معراج میں ہمیں ایک پیغام بھجوایا ہوا ہے, فرمایا بھائی جنت جو ہے وہ چٹیل میدان ہے, کچھ وہاں سے سبحان اللہ الحمدللہ اللہ اکبر لا الہ الا اللہ پڑھ کے آنا تاکہ یہاں تمہیں محلات مل سکیں, باغات مل سکیں, اور کما قال علیہ السلام. تو وہ بھی انہوں نے پیغام بھیجا ہے کہ بھائی جنت میں آؤ تو جنت میں کچھ بنا کے لاؤ، کچھ جائیداد بنا کے لاؤ. جائیداد یہاں بنے گی، وہاں نہیں بنے گی، یہیں بنے گی، قسطہ بنے گی. جیسے میں نے عرض کیا، اللہ تعالیٰ مجھے بھی اور آپ کو بھی اس نعمت پر شکر کی توفیق دے گا، بتا زندگی ہمیں نیکیاں کمانے کی توفیق عطا فرمائے. وآخر دعوانا الحمد للہ. اللهم لك الحمد لا نسي ثناءً عليك أنت كما أثنيت على نفسك. اللهم لك الحمد لا نسي ثناءً عليك أنت كما أثنيت على نفسك. اللهم صل على سيدنا مولانا محمد وعلى آل سيدنا ومولانا محمد وبارك وسلم. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين واجعلنا للمتقين إماما. ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين واجعلنا للمتقين إماما. اللهم اغفر لنا وارحمنا وعافنا واعف عنا. اللهم اغفر لنا وارحمنا وعافنا واعف عنا. اللهم وفقنا لما تحب وترضى من القول والعمل والفعل والنية والهدي، انك على كل شيء قدير. اللهم انا على ذكرك وشكرك وحسن عبادتك. اللهم انا على ذكرك وشكرك وحسن عبادتك. اللهم انا على ذكرك وشكرك وحسن عبادتك يا ارحم الراحمين يا رب العالمين يا حي يا قيوم يا ذا الجلال والاكرام. آپ کا بڑا انعام ہے، بڑا فضل ہے، بڑا کرم ہے، آپ نے ہمیں ایمان عطا فرمایا، حضور کی امت اجابت میں پیدا فرمایا. یا اللہ یا اللہ، اب ہماری غفلتوں کو دور فرما دیجیے، ہماری کمزوریوں کو دور فرما دیجیے، ہماری لاپرواہی کو دور فرما دیجیے، ہماری سستی کو دور فرما دیجیے، ہمیں شوق و ذوق عطا فرما دیجیے، ہمت مردانہ عطا فرما دیجیے کہ ہم آپ کے پورے تابے دار بن جائیں. یا اللہ ہمیں توحید خالص اور اخلاص کامل عطا فرما. یا اللہ ہمیں توحید خالص اور اخلاص کامل عطا فرما. اتباع سنت، اتباع شریعت کی تادم آخر توفیق عطا فرما. یا اللہ تادم آخر توفیق عطا فرما، مرتے دم تک اپنے دین پر چلنے کی توفیق عطا فرما، ظاہر کو بھی باطن کو بھی شریعت کے مطابق بنانے کی توفیق عطا فرما. ہمارے گھر والوں کی مکمل اصلاح فرما، ہمارے گھر والوں کی مکمل اصلاح فرما. ہم سب ہی کو اپنے مخلص بندوں میں شامل فرما، اپنی مکمل تابع داری کی توفیق عطا فرما. یا اللہ تمام آفات و بلیات سے، حادثات سے، سانحات سے، واقعات سے، بیماریوں سے، پریشانیوں سے عافیت کاملہ نصیب فرما، عافیت کاملہ عطا فرما. یا اللہ ہمیں مکمل عافیت نصیب فرما. یا اللہ ہمیشہ ہمیشہ عافیت نصیب فرما، دنیا میں بھی عافیت عطا فرما، آخرت میں بھی عطا فرما، اور ہمارا سب کا خاتمہ کامل اور خالص ایمان پر فرما. یا اللہ جب ہمارا خاتمہ ہو، یا اللہ آپ کی طرف سے رضا اور خوشنودی کا پروانہ نصیب ہو. یا اللہ جب ہمارا خاتمہ ہو تو آپ کی طرف سے آپ کی رضا اور خوشنودی کا پروانہ نصیب ہو. یا اللہ ہمارا نام اعمال ہمارے دائیں ہاتھ میں دینا. یا اللہ نام اعمال دائیں ہاتھ میں دینا، بائیں ہاتھ میں نہ دینا. یا اللہ یا اللہ، اپنی زیارت سے مشرف فرمانا، محروم نہ فرمانا. ہماری سب دنیا اور آخرت کی نیک حاجتیں پوری فرما. جتنے احباب نے، خواتین و حضرات نے دعا کے واسطے کہا ہے، اور جہاں جہاں مسلمان خواتین و حضرات یہ بیان سن رہے ہیں، سبھی کی نیک مرادیں پوری فرما، ہماری بھی اور ان کی بھی سب نیک مرادیں پوری فرما. ربنا تقبل منا انک انت السمیع العلیم، وتب علینا انک انت التواب الرحیم. صلی اللہ تعالی علی النبی الکریم محمد وعلی وصحبہ اجمعین. آمین برحمتک یا ارحم الراحمین.